الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین پروگرام ہے ایک قصہ ایک سبق اور آج ہم آپ کے سامنے بہنوں کے ساتھ اچھا سلوک کرنے کے حوالے سے اسلامی تعلیمات بیان کریں گے آئیے سب سے پہلے درود پاک کی فضیلت سنتے ہیں درود پاک کی فضیلت رسول خدا صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے جو شخص مجھ پر درود پاک پڑھے اس کا دل نفاق یعنی منافقت سے اسی طرح پاک کیا جاتا ہے جس طرح پانی سے کپڑا پاک کیا جاتا ہے اور جو شخص صلی اللہ علیہ محمد پڑھتا ہے تو وہ اپنے اوپر رحمت کے 70 دروازے کھول لیتا ہے صلو علی الحبیب صلی اللہ علیہ محمد صلی اللہ علیہ وآلہ وسلم بہن کا حق ادا نہ کرنے کی سزا حضرت حامد بن یحییٰ رحمت اللہ علیہ فرماتے ہیں ایک خراسانی شخص 60 سال سے مکہ مکرمہ میں رہتا تھا اور بڑا ہی عابد و زاہد اور امانت دار شخص تھا دن قرآن کریم کی تلاوت میں اور تمام رات طواف کرنے میں گزارتا لوگ اس کے پاس اپنی امانتیں رکھواتے تھے ایک نیک شخص کی اس سے دوستی تھی ایک مرتبہ اس نیک شخص نے کہیں سفر پر جانا تھا اس نے اپنے خراسانی دوست کو 10,000 دینار امانت کے طور پر دیے اور سفر پر چلا گیا جب سفر سے واپسی ہوئی تو پتا چلا اس خراسانی کا تو انتقال ہو چکا ہے وہ نیک شخص خراسانی کے وارثوں کے پاس گیا اور اپنی امانت طلب کی انہوں نے کہا ہمیں معلوم نہیں اب یہ نیک شخص مکہ مکرمہ کے علماء کے پاس حاضر ہوا اور اپنا واقعہ بیان کیا علماء نے فرمایا ہمیں اللہ پاک کی رحمت سے امید ہے مرحوم خراسانی جنتی ہوگا اور جنتیوں کی روحیں زمزم کنویں میں ہوتی ہیں تم آدھی رات کے بعد زمزم کنویں کے اندر جھانک کر اس طرح آواز دینا اے فلاں بن فلاں میری دی ہوئی امانت کہاں ہے آپ کو جواب مل جائے گا اس نے ایسا ہی کیا اور 3 دن تک مسلسل کرتا رہا مگر زمزم کنویں سے جواب نہ آیا اس نیک شخص نے دوبارہ علماء سے رابطہ کیا علماء کرام نے انا للہ و انا الیہ راجعون پڑھا اور فرمایا ہمارا خیال ہے شاید وہ دوزخی ہے اب تمہیں یمن میں موجود برہود نامی کنویں پر جا کر ایسا ہی کہنا ہوگا اس میں جہنمیوں کی روحیں ہوتی ہیں اور وہ جہنم کے منہ پر ہے یہ نیک شخص یمن پہنچا اور برہود نامی کنویں میں جھانک کر آواز دی اے فلاں بن فلاں میں نے تمہیں امانت دی تھی وہ کہاں ہے تھوڑی دیر بعد اس خراسانی شخص کی آواز آئی اس نیک شخص نے افسوس اور پریشانی کے عالم میں اس سے پوچھا تم تو عبادت گزار اور دنیا سے بیزار شخص تھے عذاب میں گرفتار ہو کر یہاں کیسے آ گئے خراسانی نے جواب دیا میری عبادت تم پر ظاہر تھی مگر میرے ایک گناہ نے میری تمام عبادت کو ضائع کر کے مجھے عذاب میں مبتلا کر دیا میرا گناہ یہ تھا کہ میں نے اپنی ایک معذور بہن سے لاپرواہی برتتے ہوئے قطع رحمی یعنی رشتے توڑے رکھا نہ مجھے بہن کی فکر ہوئی نہ ہی میں نے کسی سے اس کے بارے میں پوچھا جب میں مر گیا تو اللہ پاک نے اسی بات پر میری پکڑ فرمائی اور ارشاد فرمایا تو اپنی بہن کو کیسے بھول گیا اس کے پاس کپڑے نہیں تھے اور تو کپڑے پہنے زندگی گزارتا رہا وہ بھوکی رہتی اور تو پیٹ بھر کر کھاتا تھا وہ پیاسی رہتی اور تو پی کر خوب سیراب ہوتا تھا مجھے اپنی عزت و جلال کی قسم میں رشتے داری کاٹنے والے پر رحم نہیں کروں گا اسے لے جاؤ اور برہوت کے کنویں میں ڈال دو بس حضرت ملک الموت علیہ السلام نے مجھے اس کنویں میں ڈال دیا اور اب مجھے عذاب دیا جا رہا ہے اے میرے بھائی تم میری بہن کے پاس جا کر میرے لیے معافی کی درخواست کرو اور مجھے اس عذاب سے نجات پانے کی کوئی صورت نکالو ہو سکتا ہے اللہ پاک مجھ پر رحم فرما دے کیونکہ اس کی بارگاہ میں رشتے داری کاٹنے کے علاوہ میرا کوئی گناہ نہیں ہے उस नेक शख्स ने पूछा, मेरी अमानत कहाँ है? खुरासानी ने कहा, मेरे मकान के फुलां कोने में दफन है, जाकर वहां से निकाल लो। उस नेक शख्स ने उस मकान में बताई हुई जगह खोद कर अपनी अमानत निकाल ली और खुरासानी की बहन की तलाश में उसके आबाई इलाके की तरफ निकल पड़ा। मालूमात हासिल करके उस माजूर बहन तक पहुंच गया और सारा माजरा सुना दिया। ये वाकया सुनकर बहन रोने लगी। नेक शख्स ने उसे भाई के लिए दुआ करने का कहा तो वो अपनी मोहताजी की शिकायत करने लगी। नेक शख्स ने उसकी जरूरियात पूरी की, बहन खुश हो गई। अब ये शख्स वापस मक्का मुकर्रमा में लौट आया तो ये देखने के लिए कि उस शख्स को अजाब से रिहाई मिली या नहीं। एक रोज जमजम कुएं में आवाज दी। मरहूम खुरासानी ने जवाब दिया, अल्हम्दुलिल्लाह, बरहूत कुएं से निजात मिल गई है और अब मैं जमजम कुएं में अमन और चैन से हूँ। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। रिश्ता तोड़ने की मुजम्मत। प्यारे इस्लामी भाइयों, देखा आपने, बहन के साथ अच्छा सलूक ना करने की वजह से उस खुरासानी शख्स की इतनी इबादत के बावजूद उसकी एक अमल पर पकड़ हो गई। वो इबादत भी ऐसी जो मक्के में की, जहाँ की एक नेकी 1,00,000 नेकी के बराबर है। इबादत में किए गए आमाल भी कैसे कि दिन भर की तिलावत और सारी सारी रात का तवाफ उसे अल्लाह पाक की पकड़ से बचा ना सका। याद रखिए, अल्लाह पाक किस अमल के सबब बख्श दे और किस गुनाह पर पकड़ ले, हमें उसका इल्म नहीं। बयान करदा हिकायत से पता चला के एक नेक बंदे की सालहा साल की इबादत के बावजूद फकत कतए रहमी यानी बहन की देखभाल से लापरवाही के गुनाह की वजह से अजाब के कुएं में कैद कर लिया गया। कितने अफसोस की बात है कि रिश्ते काटने का गुनाह आज हमारे मुआशरे में एक तकलीफ दे बीमारी बन चुका है। इससे छुटकारे की बजाहिर कोई सूरत भी नजर नहीं आती। कोई अपने बाप से टकराया हुआ है तो किसी ने माँ से लड़कर अपना घर अलग बसाया हुआ है। कोई अपने भाई से बिगाड़कर अपना घर उजाड़ बैठा है तो कोई अपनी सगी बहन से बिगाड़ बैठा है। किसी की गैरों से तो अच्छी तरह बनी हुई है मगर खाला मामू से ठनी हुई है। छोटी छोटी बातों की वजह से आज रिश्ता काट दिया जाता है। ऐ आशिकाने रसूल, खुरासानी शख्स वाले वाकये में हमारे लिए बहुत इबरत है। याद रखिए, हर रिश्तेदार से ताल्लुक कायम रखना शरअन वाजिब है। उनसे लापरवाही इख्तियार करना, उनसे मैल जोल ना रखना, खुद मालदार होने और उनके गरीब होने की सूरत में उनकी जरूरियात का ख्याल ना रखना कि बहन फाके बर्दाश्त करे और भाई होटल्स के खानों के मजे ले। बहन माल ना होने की वजह से बच्चियों की शादी ना कर पाए और भाई अपने बेटों की शादियों पर ढेरों ढेर खर्च करे। बहन पुराने कपड़े पहने और भाई हर रोज नए कपड़े पहने। बहन अच्छे कपड़े पहनने के लिए तरसे और भाई दूसरों को महंगे महंगे लिबास तोहफे में दे। बहन के पास बीमारी का इलाज करवाने के पैसे ना हो और भाई अपनी सालगिरह और बच्चों की सालगिरह में पैसों को पानी की तरह बहा रहा हो। बेवा या गरीब बहन अपने बच्चों को पालने के लिए घरों के बर्तन धोने या किसी ऑफिस में काम करने पर मजबूर हो या घर बैठकर ट्यूशन पढ़ाए या सिलाई करके अपना गुजारा करे और भाई शादी की सालगिरह यानी एनिवर्सरी मना रहा हो। बहन पैसे ना होने की वजह से घर में ही बीमारी से रो रही हो और भाई अपने दोस्तों की महफिल में कह कहे लगा रहा हो, ये इस्लाम को पसंद नहीं। बल्कि इस्लाम इस बात की तालीम देता है कि अगर तुम्हारे भाई बहन मोहताज हो और तुम्हें अल्लाह पाक ने मालो दौलत से नवाजा हो तो भाइयों और बहनों की विरासत के मुताबिक कफालत करना वाजिब है। अपने रिश्तेदारों से ताल्लुक रखना इतना अहम है कि तमाम शरीयतों में उसका मुस्तकिल हुक्म है और तमाम उम्मतों पर उसे वाजिब ठहराया गया है। अल्लाह पाक के प्यारे नबी हजरत याकूब अलैहिस्सलाम की औलाद से तौहीद पर ईमान लाने और वालिदैन से अच्छे सुलूक के बाद करीबी रिश्तेदारों से सिला रहमी का वादा लिया गया। खूनी रिश्तों का लिहाज इस कदर अहम है कि इस्लाम से कबल भी इस रिश्ते को मजबूत रखने के लिए अल्लाह पाक ने अपने नबियों के जरिए इस पर अमल करने का वादा लिया और कुरान करीम में भी जगह ब जगह इसका तस्करा फरमाया। मेरे आका दो आलम के दाता सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने फरमाया, रिश्तेदारी तोड़ने वाला जन्नत में नहीं जाएगा। जो शख्स अपने भाई की हाजत रवाई में रहता है तो अल्लाह पाक उसकी हाजत रवाई में रहता है। जो दूसरे भाई से तकलीफ दूर करता है, अल्लाह पाक कयामत के दिन उसकी तकलीफ दूर फरमाएगा। रिश्तेदारों से अच्छा सलूक रिज्क में कसरत और उम्र में बरकत का बायस है। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। ऐ आशिकाने रसूल, इस्लाम ऐसा प्यारा दीन है कि जिसके अहकाम आसान और उसमें जिंदगी का पूरा निजाम बना हुआ है।
اسلام میں ماں کے پیٹ میں آنے کے وقت سے لے کر قبر میں جانے تک کا پورا نظام ہے۔ زندگی کے ہر شعبے کے قوانین اس میں موجود ہیں۔ بچے کو دودھ پلانا، دودھ چھڑانا، پرورش کرنا، تعلیم، روزگار، شادی، غمی، خوشی کے سارے احکام تفصیل کے ساتھ بیان کر دیے گئے ہیں۔ امیر، غریب، سلطان، وزیر، دنیا کو چھوڑنے والا اور بیوی بچوں والا سب کے لیے قانون بنا دیے گئے ہیں۔ اس کے ساتھ اسلام کے احکام نہایت ہی آسان ہیں کہ جس پر ہر شخص عمل کر سکے۔ اسلام اور خاندانی نظام۔ پیارے اسلامی بھائیوں، دین اسلام کی یہ خصوصیت ہے کہ زندگی کا کوئی بھی مرحلہ ہو، اسلام نے اپنے کسی بھی حکم میں یہ احساس نہیں ہونے دیا کہ اس نے کسی شخص یا زندگی کے کسی پہلو کو نظر انداز کیا ہو یا کسی کی پہچان کو ختم کرنے کی کوشش کی ہو۔ اسلام نے خاندانی نظام کو مضبوط رکھنے کے ایسے احکام بیان فرمائے ہیں کہ جن پر عمل کرنے سے نہ صرف خاندان مضبوط رہتا ہے بلکہ معاشرہ بھی مضبوط ہو جاتا ہے۔ اسلام نے جہاں اولاد کو والدین کے سامنے اف تک نہ کرنے کا حکم دیا، وہیں پر والدین پر اولاد کی مکمل تربیت کی ذمہ داری ڈالی گئی اور فرما دیا کہ تم میں سے ہر ایک نگران ہے اور ہر ایک سے اس کے ماتحت کے بارے میں پوچھا جائے گا۔ میاں بیوی کے درمیان ہر ایک کی الگ الگ ذمہ داری ڈالی گئی اور فرمایا گیا کہ جس طرح عورتوں پر شوہروں کے حقوق کی ادائیگی واجب ہے، اسی طرح شوہروں پر عورتوں کے حقوق کی رعایت لازم ہے اور مردوں کو فضیلت حاصل ہے۔ ایک گھرانے میں اگر والدین کے علاوہ یا والدین ہی میں کوئی نگران ہے اور بقیہ اس کے زیر کفالت ہیں، تو حکم دیا گیا کہ جو حاکم اپنے ماتحتوں کے لیے دروازہ بند کر لیتا ہے، اللہ پاک اپنی رحمت کے دروازے اس کے لیے بند کر دیتا ہے۔ ایک طرف خرچ کرنے والوں کو ایسی ترغیب کہ فرمایا گیا پڑوسیوں کی وجہ سے شوربہ زیادہ بناؤ، مگر دوسری طرف یہ بھی فرما دیا گیا کہ کسی کے آگے ہاتھ مت پھیلاؤ، کیونکہ اوپر والا ہاتھ نیچے والے ہاتھ سے بہتر ہے۔ مردوں کو نگاہیں نیچی رکھنے کا حکم دیا گیا، تو دوسری طرف عورتوں کو اپنی زینت ظاہر نہ کرنے اور گھر سے باہر نہ نکلنے کا حکم دیا گیا۔ ایک طرف یہ حکم دیا گیا کہ تہمت کی جگہ پر مت جاؤ، تو دوسری طرف یہ بھی فرمایا گیا کہ کسی کے بارے میں بدگمانی مت کرو۔ بڑوں کو حکم کے چھوٹوں سے شفقت سے پیش آئیں، تو چھوٹوں کو حکم کے بڑوں کا ادب کریں۔ یہ ہے اسلام کا خاندانی نظام کہ جس کے تحت ہر ایک کے لیے ایسا پیارا اصول بیان فرما دیا کہ ان پر عمل کرنے کی صورت میں آپس میں پیار و محبت کی وہ مثال قائم ہو سکتی ہے کہ لوگوں میں باہمی جھگڑا، بغض و کینہ، حسد و تکبر اور ایک دوسرے کی جان لینے کی مذموم واردتیں ختم ہو جائیں اور ہر گھر امن کا گہوارہ بن جائے۔ آئیے اب سنتے ہیں کہ ہمارے بزرگان دین کا خاندانی نظام کیسا ہوتا تھا اور ان کا اپنے خونی رشتہ داروں سے تعلق کیسا تھا، بہن بھائی کا باہمی تعلق کیسا ہو۔ حضرت موسیٰ علیہ السلام کی اپنے بھائی سے محبت کا عالم یہ ہے کہ ان کے لیے دعا فرمائی کہ اے رب، مجھے اور میرے بھائی کو بخش دے اور ہمیں اپنی رحمت کے اندر لے لے۔ اس دعا کا ذکر رب کریم نے اپنے کلام پاک میں فرمایا۔ تفسیر صراط الجنان میں لکھا ہے کہ یہ دعائیں مغفرت امت کی تعلیم کے لیے ہے، کیونکہ انبیاء کرام علیہم الصلاۃ والسلام گناہوں سے پاک ہوتے ہیں۔ حضرت موسیٰ علیہ الصلاۃ والسلام نے اپنے بھائی کو اس دعا میں شامل فرمایا حالانکہ ان سے کوئی کوتاہی، گناہ وغیرہ سرزد نہ ہوئی تھی۔ اس دعا میں حضرت ہارون علیہ الصلاۃ والسلام کی دل جوئی اور قوم کے سامنے ان کے اکرام یعنی عزت کا اظہار بھی مقصود تھا۔ حضرت یوسف علیہ السلام سے ان کے بھائیوں نے جو رویہ اختیار کیا وہ کس قدر تکلیف دے تھا، مگر آپ نے انتقام لینے کے بجائے معاف کرنے سے کام لیا۔ بہنوں کے ساتھ اچھا سلوک کرنے کی برکات۔ جس کی تین بیٹیاں یا تین بہنیں ہوں یا دو بیٹیاں یا دو بہنیں اور اس نے ان کے ساتھ اچھا برتاؤ کیا اور ان کے بارے میں اللہ پاک سے ڈرتا رہا، تو اسے حضور صلی اللہ علیہ وآلہ وسلم نے جنت کی خوشخبری عطا فرمائی۔ ایک مرتبہ تو چاروں انگلیاں جوڑ کر جنت میں اپنے ساتھ کی خوشخبری عطا فرمائی کہ ایسا شخص جنت میں میرے ساتھ یوں ہوگا۔ حضرت جابر کا اپنی بہنوں کے ساتھ سلوک۔ اے عاشقان رسول، معلوم ہوا بہنوں سے اچھا برتاؤ کرنے کے سبب جنت میں پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا ساتھ ملے گا۔ پاس صحابہ کرام علیہم الرضوان نے تو اپنی بہنوں کی خاطر بڑی بڑی قربانیاں بھی دی ہیں۔ حضرت جابر بن عبداللہ رضی اللہ عنہ نے محض اپنی 9 یا 7 بہنوں کی دیکھ بھال، ان کی گنگھی، چوٹی اور اچھی تربیت کی خاطر ایک بیوہ عورت سے نکاح کیا۔ جب رسول اکرم نبی مکرم صلی اللہ علیہ وآلہ وسلم نے سنا تو آپ نے برکت کی دعا فرمائی۔ مفتی احمد یار خان نعیمی رحمۃ اللہ علیہ فرماتے ہیں، خوش دلی سے دو لڑکیوں کو پال دینا، خواہ اپنی بیٹیاں ہوں یا بہنیں ہوں
یا یتیم بچیاں،
قیامت میں حضور اکرم صلی اللہ علیہ وآلہ وسلم سے قرب کا ذریعہ ہے، اور جسے اس دن حضور صلی اللہ علیہ وآلہ وسلم کا قرب نصیب ہو جائے اسے سب کچھ مل جائے۔
صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
حضور صلی اللہ علیہ وآلہ وسلم کا اپنی رضائی بہن سے اچھا سلوک، میرے پیارے پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کی یہ شان تھی کہ جنگ اوطاس میں دشمن کو شکست ہوئی۔ جنگی قیدیوں میں حضور اقدس صلی اللہ علیہ وآلہ وسلم کی رضائی بہن اور حضرت سیدہ حلیمہ سعدیہ رضی اللہ عنہا کی صاحبزادی حضرت سیدہ شیمہ رضی اللہ عنہا بھی گرفتار ہوئیں۔ جب انہیں شناخت کے لیے آپ کی بارگاہ میں حاضر کیا گیا تو انہیں پہچان کر جوش محبت میں آپ کی آنکھوں میں آنسو آ گئے۔ آپ نے اپنی چادر مبارک زمین پر بچھا کر انہیں بٹھایا اور پھر کچھ اونٹ اور بکریاں دے کر ارشاد فرمایا، تم آزاد ہو، اگر تمہارا جی چاہے تو میرے پاس رہو، اور اگر اپنے گھر جانا چاہو تو میں تمہیں وہاں پہنچا دیتا ہوں۔ انہوں نے اپنے گھر جانے کی خواہش ظاہر کی تو انتہائی عزت و احترام کے ساتھ انہیں ان کے قبیلے میں پہنچا دیا گیا۔
صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وآلہ وسلم۔
پیارے اسلامی بھائیوں، یقیناً بہن بھائی کا آپس میں تعلق ویسا ہی ہونا چاہیے جیسا کہ شریعت نے ہمیں رکھنے کا حکم دیا ہے۔ اسلام کی تعلیمات یہ بھی ہیں کہ بڑے چھوٹوں پر شفقت کریں اور چھوٹے بڑوں کا ادب کریں۔ ایک مرتبہ اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے صحابہ کرام علیہم الرضوان کو مخاطب کر کے ایک سوال فرمایا، حضرت عمر فاروق اعظم رضی اللہ عنہ کے بیٹے حضرت عبداللہ رضی اللہ عنہ بھی وہاں موجود تھے۔ یہ فرماتے ہیں کہ میرے دل میں اس کا جواب آیا، لیکن میں نے بڑے صحابہ کرام علیہم الرضوان کی موجودگی میں جواب دینا مناسب نہیں سمجھا اور خاموش رہا۔ پھر حضور صلی اللہ علیہ وآلہ وسلم نے خود ہی جواب ارشاد فرما دیا، واپسی پر میں نے اپنے والد حضرت عمر فاروق اعظم رضی اللہ عنہ سے سوال کے جواب کے بارے میں بتایا کہ مجھے اس سوال کا جواب آتا تھا لیکن میں آپ لوگوں کے ادب کی وجہ سے خاموش رہا۔ پیارے اسلامی بھائیوں، یہ تھی ہمارے صحابہ کرام علیہم الرضوان کی تعلیم اور بڑوں کا ادب کے بات معلوم ہونے کے باوجود بڑوں کا ادب کیا اور جواب نہ دیا۔ چھوٹے اتنا ادب و احترام کرتے کہ ان کی موجودگی میں محفل میں بولنا بھی بے ادبی تصور کرتے، مگر افسوس آج بڑوں اور چھوٹوں کے درمیان محبت و ادب ویسا نہیں ہے۔ آج ہمارے درمیان بڑوں اور چھوٹوں میں ایسی حیا کی مثالیں کم ہی نظر آتی ہیں۔ نہ چھوٹوں میں بڑوں کا ادب ہے اور نہ بڑوں میں چھوٹوں پر شفقت ہے۔ اے عاشقان رسول، کیا آپ جانتے ہیں ہم میں چھوٹے بڑے کی تمیز کیوں ختم ہو گئی ہے؟ کیوں چھوٹے بڑوں کا ادب اور بڑے چھوٹوں سے محبت نہیں کرتے؟ اس کی سب سے بڑی وجہ دین اسلام اور اس کی تعلیمات سے دوری ہے۔ ہم اپنی اولاد کو لوگوں سے بات کرنے اور معاشرے میں اپنا درجہ بڑا رکھنے کے لیے مہنگے اسکولوں میں دنیاوی تعلیم تو دلواتے ہیں، مگر آخرت میں کامیابی کے لیے، اسلامی مقصد کے لیے اسے دینی تعلیم نہیں دلواتے۔ ہم انہیں دنیا میں کامیاب کاروبار کرنے اور اپنی زندگی خوشحال گزارنے کے لیے تعلیم اور ڈپلومے تو دلواتے ہیں، مگر قبر کے امتحان میں کامیابی اور آخرت میں جنت کے حصول کے لیے نماز کی تعلیم اور اپنے فرائض کی بنیادی تعلیم سے محروم رکھتے ہیں۔ ہمارا فوکس دنیاوی جاب تو ہے، مگر فرائض و واجبات ہم بھلائے بیٹھے ہیں۔ ہمیں دنیاوی چیزوں کی مکمل معلومات تو ہیں، مگر شرعی احکامات کا ہمیں علم نہیں۔ یاد رکھیے، دنیا کی ساری کامیابیاں اسلام کی تعلیمات میں پوشیدہ ہیں۔ اسلامی تعلیم ہی وہ تعلیم ہے جو دنیا میں بھی کامیاب بناتی ہے اور آخرت میں بھی کامیابی دلواتی ہے۔ آج عام طور پر دنیاوی تعلیم حاصل کرنے کا بڑا مقصد مال کا حصول ہے، جبکہ دین اسلام کی تعلیم یہ ہے کہ تم اپنے خونی رشتے داروں کے ساتھ نیک برتاؤ کرو، اللہ پاک تمہارا رزق بڑھا دے گا۔ زیادہ دیر زندہ رہنے اور زندگی سے لطف اٹھانے کے لیے ورزش اور مختلف غذاؤں کا سہارا لیا جاتا ہے، مگر اسلام کی تعلیمات یہ ہیں کہ اپنے خونی رشتوں سے اچھا سلوک کرو، تمہاری عمر میں برکت ڈال دی جائے گی۔ آج مال کی خاطر بہن بھائیوں کو چھوڑ دیا جاتا ہے، مگر اسلام کی تعلیمات یہ ہیں کہ بہن بھائیوں سے تعلق رکھو، تمہارے مال میں برکت ڈال دی جائے گی۔ آج معاشی طور پر مضبوط ہونے کے لیے اپنے قریبی رشتوں سے تعلق توڑ لیا جاتا ہے اور خود اکیلے رہ کر ڈپریشن اور طرح طرح کی بیماریوں کا شکار ہو جاتے ہیں، جبکہ اسلامی تعلیم پر عمل کرنے والے اپنے رشتوں کو جوڑ کر اپنے رزق و عمر میں برکت پانے کے ساتھ ساتھ उन हलाक करने वाली बीमारियों से भी दूर रहते हैं। आज दुनिया को हासिल करने के लिए रात दिन एक करके और अपने बहन भाइयों से ताल्लुक तोड़कर खूब माल और दौलत हासिल कर लेते हैं, मगर बेसुकूनी और बड़ी बड़ी बीमारियों में मुब्तला भी हो जाते हैं। इसी दुनिया के दुनियावी दानिश्वर इस बात को तस्लीम करते हैं कि इंसान अपने खूनी रिश्तों से दूर रहकर तरह तरह की बीमारियों का शिकार हो गया है। इसी वजह से लोगों में अदम बर्दाश्त और तन्हाई का एहसास तेजी से फैल रहा है और लोग एक दूसरे से बहुत जल्द झगड़ा कर लेते हैं। ये जब तक अपने खानदानी निजाम के साथ जिंदगी गुजार रहा था तब तक ये बेसुकूनी और तरह तरह की नई बीमारियों से बचा हुआ था, मगर जब उसने इस निजाम से मुंह मोड़कर अपनी अलग से जिंदगी बसर करना शुरू की तब से उसे तरह तरह की बीमारियों ने जकड़ लिया। ऐ आशिकाने रसूल, आइए हम इस्लाम के अहकाम को थाम लें कि इसी में दोनों जहां की भलाइयां हैं। आइए हम दिल से बोझो कीना को दूर करके अपने खूनी रिश्तों से ताल्लुक को कायम करेंगे। रिश्तेदारों से अच्छा सलूक करने से अल्लाह पाक की रजा हासिल होती है। रिश्तेदारों से अच्छा सलूक करने से फरिश्ते खुश होते हैं। रिश्तेदारों से अच्छा सलूक करने वाले की तारीफ की जाती है। रिश्तेदारों से अच्छा सलूक करने से शैतान को रंज पहुंचता है। रिश्तेदारों से अच्छा सलूक करने से उम्र बढ़ती है। रिश्तेदारों से अच्छा सलूक करने से रिज्क में बरकत होती है। रिश्तेदारों से अच्छा सलूक करने से फौत हो जाने वाले मुसलमान बाप दादा खुश होते हैं। रिश्तेदारों से अच्छा सलूक करने से आपस में मोहब्बत बढ़ती है। रिश्तेदारों से अच्छा सलूक करने से वफात के बाद सवाब में इजाफा हो जाता है, क्योंकि जब लोगों को उसका एहसान याद आता है तो लोग उसके हक में दुआएं खैर करते हैं। रिश्तेदारों से अच्छा सलूक करना कयामत के दिन हिसाब से बचाएगा। रिश्तेदारों से अच्छा सलूक करने से अच्छी मौत नसीब होगी और ऐसा शख्स कयामत के दिन अर्श के साए में होगा इंशाअल्लाह। ऐ आशिकाने रसूल, हमने सुना कि सिला रहमी यानी रिश्तेदारों के साथ अच्छा सलूक करना वाजिब है और उसके बहुत से फवायद हैं। आइए जानते हैं कि ये रिश्तेदारों से अच्छा सलूक है क्या। अमीर अहले सुन्नत बानी दावत इस्लामी हजरत अल्लामा मौलाना अबू बिलाल मोहम्मद इलियास सत्तार कादरी रज़वी दामत बरकातहुमुल आलिया रिश्तेदारों के साथ अच्छे सलूक की बहुत प्यारी वजाहत फरमाते हुए लिखते हैं, सिला रहमी यानी रिश्तेदारों के साथ सलूक की मुख्तलिफ सूरतें हैं। इनको हदिया और तोहफा देना, और अगर इनको किसी बात में तुम्हारी इमदाद दरकार हो तो इस काम में उनकी मदद करना, उन्हें सलाम करना, उनकी मुलाकात को जाना, उनके पास उठना बैठना, उनके साथ लुत्फ मेहरबानी से पेश आना। रिश्तेदारों से सिला रहमी करना वाजिब है। ऐ आशिकाने रसूल, शरीयत ने दर्जा बदर्जा स्टेप बाय स्टेप रिश्तेदारों से अच्छा सलूक करने का हुक्म दिया, जिससे जितना करीबी रिश्ता है उसके साथ उतना ही ज्यादा सिला रहमी का हुक्म दिया है। अल्लामा यहिया बिन शरफ नववी रहमतुल्लाहि अलैह हुस्ने सुलूक के सबसे ज्यादा मुस्तहिक अफराद की तरतीब बयान करते हुए फरमाते हैं, हुस्ने सुलूक की सबसे ज्यादा हकदार माँ है, फिर बाप, फिर औलाद, फिर दादा और दादी, फिर बहन और भाई, फिर तमाम खूनी रिश्ते यानी चचा, फुप्पी, मामू और खाला। अब इनमें से जिनसे जितना करीबी ताल्लुक है उसे दूसरों पर तरजीह हासिल होगी। ऐसे रिश्तेदार जिनका ताल्लुक माँ और बाप दोनों के साथ है उन्हें इन रिश्तेदारों पर तरजीह देंगे, जिनका ताल्लुक फकत माँ या बाप के साथ है। इसके बाद चचा, फुप्पी, मामू और खाला की औलाद भी, फिर उनके बाद ससुराली रिश्तेदारों का हक है, फिर दर्जा बदर्जा दोस्त का हक है, फिर पड़ोसी का हक है। दूर के रहने वाले रिश्तेदार को पड़ोसी पर तरजीह देंगे, और अगर करीबी रिश्तेदार दूसरे शहर में रहता हो तो उसे भी अजनबी पड़ोसी पर मुकदम करेंगे। रिश्तेदारों के साथ ताल्लुका तोड़ने की नहुसत। प्यारे इस्लामी भाइयों, जिस तरह सिले रहमी करने पर तरह तरह के इनामात हैं, इसी तरह रिश्तों को तोड़ने पर भी तरह तरह की वाइदे हैं। तफसीर सिलातुल जिनान में है, जो लोग अल्लाह पाक ने जो सिला रहमी करने और रिश्तेदारी जोड़ने का हुक्म दिया है उसे तोड़ते हैं, कुफर और गुनाहों का इर्तिकाब करके जमीन में फसाद फैलाते हैं, उनके लिए कयामत के दिन अल्लाह पाक की रहमत से दूरी है और उनके लिए बुरा घर यानी जहन्नम है। प्यारे इस्लामी भाइयों, रिश्तेदारों से ताल्लुक तोड़ने में कोई भलाई नहीं बल्कि नुकसान ही नुकसान है। ये इतना अहम काम है कि इसके बारे में कल बरोज़े क़यामत सवाल होगा कि क्या आपने खूनी रिश्तेदारों से ताल्लुक कायम रखा। अपने रिश्तेदारों से ताल्लुक तोड़ने वाला कितना बदनसीब है उसका अंदाजा इस बात से लगाइए कि अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि रिश्तेदारों से क़त्अ रहमी करने वाला जन्नत में नहीं जाएगा। एक और जगह फरमाया, वो जन्नत की खुशबू भी नहीं सूंघ सकेगा। रिश्तेदारों से ताल्लुक खत्म करने वाला ऐसा बदबख्त है कि उस पर आसमान के दरवाजे बंद कर दिए जाते हैं। रिश्तेदारों से ताल्लुक तोड़ने वाले को सहाबाए कराम अपनी मजलिस से निकाल दिया करते थे। हम अल्लाह पाक की पनाह मांगते हैं और उससे आफियत तलब करते हैं कि वो हमें ऐसे जुर्म से महफूज रखे और अपनी रहमत के दरवाजे हम पर बंद ना फरमाए। आमीन। प्यारे इस्लामी भाइयों, آج کے پروگرام کا وقت اختتام کی طرف بڑھ رہا ہے، آئندہ ایک نئے واقعے اور سبق کے ساتھ حاضر ہوں گے، تب تک کے لیے اجازت دیجیے۔